إنه ارجعي إلى ربك راضية مرضية فادخلي في عبادي وادخلي جنتي. درود بھیجی جی محمد وعلى صاحب علی ایمان سے حسب عادت درخواست کروں گا تھوڑا تھوڑا آگے تشریف لے آئیں تاکہ بعد میں آنے والے مومنین کو پریشانی کا سامنا نہ کرنا پڑے. بار دیگر صلوات علی محمد و آل محمد و آل محمد وعجل فرجہم. خداوند متعال کے شکر گزار ہیں جو مسلسل ہمیں اس عظیم سعادت سے بہرہ مند کر رہا ہے. اس دعا کے ساتھ دوبارہ سے اس ذکر کو خداوند متعال کی بارگاہ میں پیش کرتے ہیں. اے پروردگار, وہ پاکیزہ ترین رزق, وہ بلندی, وہ رفت, وہ مقام و مرتبہ جو ذکر حسین بجا لانے والوں کو تیری بارگاہ سے نصیب ہوتا ہے, ہم سب کے شامل حال فرما. بلند آواز سے درود بھیج دیجئے محمد و آل محمد. سورہ مبارکہ ہے فجر کو مد نظر رکھتے ہوئے جو اہم ترین پیغام آج کی تقریر کی حد تک آپ کی خدمت پیش کرنا چاہتا ہوں, اس کے لیے ایک مثال کا سہارا لینا چاہتا ہوں. یاد مجھے آ رہا ہے کہ پچھلے سال کسی حد تک یہ مثال کامل نہیں جس طرح سے آج پیش کرنے چلا ہوں میں نے پچھلے سال بھی آپ کی خدمت میں پیش کی تھی. انشاءاللہ اس مثال کے ذریعے سے بہتر طور پر آج جو معروضات بیان کیے جا رہے ہیں اسے ہم اپنی زندگی کا حصہ قرار دیں گے تاکہ آہستہ آہستہ اپنے زمانے کے امام سے, اللہ کے رسول سے, اور در واقع ذات خداوندی سے اپنے وجود میں قربت کو احساس کر سکیں تاکہ بندگی کی جو معراج ہے اور جو بلندی ہے اس پر پہنچنے کے لیے جن زینوں پر قدم رکھنا ضروری ہے ہم بھی جمع جمع کر ان پر قدم رکھ سکیں اور وہ مقام اور مرتبہ پا سکیں کہ ہمارے لیے بھی یہ آواز بلند ہو, یا ایتھا النفس المطمئنہ ارجعی الی ربک راضیہ مرضیہ. بلند آواز سے درود بھیج دیجیے محمد علیہ وسلم. کھانے پینے کی جو مثالیں ہوتی ہیں وہ آسان بھی ہوتی ہیں اور جلدی جو ہے وہ آدمی کو بات بھی سمجھ میں آ جاتی ہے, لہذا اسی مثال کا سہارا لیتا ہوں. بہت سارے احباب مجالس میں, بہرحال ہمارے یہاں تو اب پتہ نہیں اس نیاز کا کیا نام لیا جاتا ہے, مختصر نیاز ہوتی ہے, جہاں تفصیلی نیاز کا اہتمام ہوتا ہے وہاں پر یہ بات زیادہ بہتر طور پہ سمجھ میں آتی ہے. بہت سارے احباب وقت نیاز, وقت نظر پہنچتے ہیں, تو ان کے لیے ہمارا پیغام ہے کہ نظر دو قسموں پر ہے. ایک نظر نظر مادی ہے جو انسان کے جسم کو شفا عطا کرتی ہے, ایک نظر نظر معنوی ہے جو انسان کی روح کو شفا عطا کرتی ہے. اگر نظر مادی کے لیے ہے تو ٹھیک ہے تھوڑا سا وقت ہے, لیکن نظر معنوی جب سے تلاوت ہوتی ہے, جب سے مرثیہ پڑھا جاتا ہے, اس وقت سے نظر معنوی کا آغاز ہو جاتا ہے, نظر معنوی کا آغاز ہو جاتا ہے. نظر مادی میں اذان گرامی جب آپ کے ہاتھوں میں وہ آتی ہے, ہاں منہ میں پانی آ رہا ہے, جب وہ آپ کے ہاتھوں میں آتی ہے نظر مادی, تو اس کی خوشبو سے آپ کا پیٹ, توجہ چاہتا ہوں, اس کی خوشبو سے آپ کا پیٹ فرمائیے بھر نہیں پاتا ہے, نہیں بھرتا ہے. آپ کو کچھ محنت کرنی پڑتی ہے, کچھ ہاتھوں نے حرکت کرنی ہے, کچھ دانتوں نے حرکت کرنی ہے تاکہ یہ آپ کے جسم و جان کا حصہ بن جائے. نظر معنوی بھی ایسی ہی ہے, فقط کانوں تک پہنچ جائے تو انسان کی روح کا پیٹ نہیں بھرتا ہے میرے بھائی. تھوڑی محنت کرنی پڑے گی, تھوڑے ہاتھ پیر چلانے پڑیں گے, جو کچھ سنا ہے اسے اپنی زندگی میں جب نافذ کرے گا اب روح خوشحال ہو جائے گی, اب روح جو ہے وہ تمنگر ہو جائے گی. خوب یہاں تک کی بات میں پچھلے سال بھی آپ کی خدمت میں عرض کر چکا تھا. جو تیسری بات کی جس سے آج کے موضوع سے متصل ہونا چاہتا ہوں وہ یہ ہے, بعض اوقات جب نظر انسان کے ہاتھ میں آتی ہے تو انسان کو اپنے قریبی رشتے دار یاد آ جاتے ہیں. ماں کو اپنا بیٹا یاد آتا ہے, باپ کو اپنی اولاد یاد آتی ہے, بھائی کو ایسا ہوتا ہے کہ اتنی متبرک یہ نیاز ہے میں تنہا نہ کھاؤں, ہوتا ہے ایسا نہیں, بلکہ اسے اپنے گھر لے جاتا ہے اور اپنے بچوں میں اسے تقسیم کرتا ہے تاکہ سب اس سے بہرہ مند ہو سکیں, سب اس سے شفایاب ہو سکیں. اذان گرامی نظر معنوی بھی کچھ یوں ہی ہے, توجہ چاہتا ہوں, نظر معنوی بھی کچھ یوں ہے, فقط لے کر اسے اپنی ذات کا حصہ نہیں بنانا ہے, اسے اپنے بیوی بچوں تک بھی پہنچانا ہے, اسے اپنے ماں باپ تک بھی پہنچانا ہے, اسے اپنے معاشرے کے افراد تک بھی پہنچانا ہے. اور یہ وہ اہم ترین ذمہ داری ہے جس کی خاطر میرے مولا نے مدینے کو ترک فرمایا. قبر رسول پر میرا مولا کھڑا ہے, مسلسل یہ عنوان آپ کی خدمت میں آ رہا ہے, اپنے دل میں موجود محبتوں اور نفرتوں کے معیارات کو رب کے بتائے ہوئے طریقے کے مطابق درست کیجیے. اس محبت کو رکھیے جو خدا کو پسند ہے, اس نفرت کو سجائیے, اس بغض کو رکھیے جو خدا کو پسند ہے. उस मोहब्बत को अपने दिल से निकाल दीजिए जो खुदा को नापसंद है, उस नफरत को भी अपने दिल से निकाल दीजिए जो खुदा को नापसंद है। बहुत छोटा सा आसान सा फॉर्मूला है। कब्र रसूल पर मेरा आका है, जाहिरन दूसरी शब है, और कुछ यूं परवरदिगार मुताल के हुजूर मेरे मौला ने इरशाद फरमाया, ए परवरदिगार तू खुद बेहतर जानता है हुसैन इब्न अली को अमर बिल मारूफ और नहीं अनिल मुनकर के फरीजे की बजावरी से किस कदर मोहब्बत है, कितना हुसैन के लिए ये पसंदीदा अमल है। वगरना जाहिर में अगर देखा जाए तो इमाम की इंफिरादी जिंदगी पर कोई असर नहीं आया था, इमाम बखूबी बेहतर तरीके से अपनी इबादत को बजा ला रहे थे, लेकिन इज्तिमा माशरा सोसाइटी खराब हो चुकी थी। और हर हर फर्द की जिम्मेदारी है कि सोसाइटी को बचाने में अपना रोल अदा करे। बस अगर किसी जगह पर कोई माशरा खराब है, तवज्जो फरमाइए, अगर किसी जगह पर कोई माशरा खराब है तो इसमें हर हर फर्द सहीम है, हर हर फर्द का हिस्सा है। और अगर किसी जगह पर कोई माशरा बेहतर है तो दरवाके एक एक इकाई ने अपने अपनी जगह पर जो जिम्मेदारी थी उसे अदा किया है। और यही वो पैगाम है जो सूरह मुबारक फजर दे रहा है। इंशाअल्लाह साहिबान ईमान इस सूरह की आयतों को अब तक किसी हद तक याद कर चुके होंगे। आखिरी दिन अब हमारे पास कोई सिलसिला ऐसा नहीं है, वगरना अगर मौका मिला तो मैं कुछ जवानों से, अब बुजुर्गों से तो दरख्वास्त नहीं कर सकता, लेकिन कुछ जवानों से कहूंगा कि बिस्मिल्ला यहां पर आके इस सूरह की तिलावत कर दीजिए, ताकि किसी हद तक जो है वो जाकिर के भी जो है वो दिल खुश हो जाए। बुलंद आवाज से दुरूद भेज दीजिए मोहम्मद व आल मोहम्मद। वो तमाम अहबाब के जिन्होंने कुरान करीम से जाकर हद अकल एक मरतबा ही सही सूरह की तिलावत की है, बुलंद आवाज से दुरूद भेज दे मोहम्मद व आल मोहम्मद। मोहम्मद वाले मोहम्मद वाजिल फरजहुम। फरमाया जब दुनिया को उस निगाह से नहीं देखोगे कि जिस निगाह से हम चाहते हैं, बल्कि दुनिया वालों ने जिस निगाह से दुनिया को देखना शुरू किया, जब उस निगाह से देखोगे तो दो प्रॉब्लम तुम्हारे अंदर पैदा हो जाएंगे। कि ये मुसलसल गुफ्तगू है जो गुज़िश्ता तकारीर में आपकी खिदमत पेश की, बोखल और हिर्स का मरज। आज एक और जुमले को आपकी खिदमत पेश करना है कि जिसे कुरान सूरह मुबारक फजर के जरिए से हम तक पहुंचा रहा है, और वो ये कि एक और प्रॉब्लम जिसका तुम शिकार हो जाओगे, वला तहाज़ूना अला तआमिल मिस्कीन, एक दूसरे को रगबत नहीं दिलाओगे, शौक नहीं दिलाओगे कि भाई जाओ आगे बढ़ो, इतने बेचारे नादार फकीर अफराद हैं, जाओ उनकी मदद करो। जब इंसान खुद हुब्बे दुनिया के मरज में मुब्तला है, जब उसकी जात पर जो लोगों का हक है उसकी अदायगी में कोताही कर रहा है, तो कैसे मुमकिन है कि मैं आगे बढ़कर दूसरे से कहूं कि भाई इस नेकी के फरीजे को बजा ला। कोई दूसरा मुझसे कहे या न कहे, खुद मेरी अपनी जात, इंसान का अपना नफ्स और अपना जमीर मलामत करेगा कि जिस अमर को दूसरे के लिए अच्छा समझता उसे खुद क्यों नहीं बजा लाता। यही सबब है कि जब इंसान को बुखल पसंद है तो दूसरों के लिए भी यही पसंद करता है कि कोई जो है वो दीन की राह में खर्च न करे। पर सूरह मुबारक फजर का अहम तरीन पैगाम यह है, दुनिया को उस निगाह से देखो जिस निगाह से हम दिखाना चाहते हैं। नतीजा क्या होगा? न बखील बनोगे, न हरीफ बनोगे, और फिर इसके बाद न सिर्फ ये कि तुम्हारी जिंदगी में अच्छाई होगी, आगे बढ़ के दूसरों को भी अच्छाई की जानिब तशवीक दिलाओगे, बुराई से रोकना शुरू करोगे। अजान ग्रामी अमर बिल मारूफ और नहीं अनिल मुनकर बहुत अजीम वजीफा है। रिवायत ये बयान करती है, बेहा तुकामुल फराइज, अगर इस फरीजे को किसी माशरे में बजा लाया जाए तो बकिया तमाम इबादतें, बकिया तमाम अहकामाते दीन हयात पैदा कर लेते हैं, जिंदगी पा लेते हैं। और अगर खुदा ना खास्ता इस फरीजे की अदायगी में कोताही की जाए, मैं फकत आपकी खिदमत में बहुत सारे जो है वो प्रॉब्लम किसी माशरे में पेश हो जाते हैं, एक प्रॉब्लम का आपकी खिदमत पेश करना चाहता हूं। बुलंद आवाज से दुरूद पढ़ते मोहम्मद वाले मोहम्मद वाले मोहम्मद वाजिल फरज। हम फरमाया के अमर बिल मारूफ और नहीं अनिल मुनकर के वजीफे को बजा लाओ, इसलिए कि अगर तुम इस वजीफे को नहीं बजा लाओगे तो खुदाबंद मुताल तुम पर बुरों को मुसल्लत कर देगा, तुम्हारे हाकिम माशरे के बदतरीन अफराद होंगे, और फिर तुम में से जो अच्छे हैं नेकोकार हैं वो रब की बारगाह में दुआ तलब करेंगे, लेकिन उनकी दुआ दरजे कबूलियत पर फायज नहीं हो सकेगी। थोड़ी देर के लिए अपने अतराफ में मुलायजा कीजिए, अपने अतराफ में एहसास कीजिए, आया ऐसा है या नहीं है, गौर व फिक्र कीजिए। बस दरवाके इस वजीफे की अदायगी में हमसे कोताही हुई है, अपनी मोहब्बतों को और अपनी नफरतों को रब के बताए हुए तरीके के मुताबिक सजाइए। मौलाना साहब जब अमर बिल मारूफ और नहीं अनिल मुनकर करने चलते हैं तो बड़ी दुश्मनियां पालना पड़ती हैं, क्या हर्ज है मेरे भाई? खुदा की मोहब्बत की खातिर दुश्मनियां तो पालना पड़ती हैं। इंसान दुनिया की मोहब्बत की खातिर बहुत सारी दुश्मनियां मोलता है, तो अल्लाह की मोहब्बत की खातिर दुश्मनियां मोल लेने में क्या हर्ज है? जो खुदा का दुश्मन वो हमारा दुश्मन, ये तो इंसान के लिए इफ्तिखार होना चाहिए। जो अल्लाह के रसूल का दुश्मन, जो अहले बैत का दुश्मन, वो हमारा दुश्मन, हमने उनसे तो दुश्मनी अच्छी तरह से रखी हुई है कि जिन्हें परवरदिगार मुताल दुश्मन समझता ही नहीं और कहता है उससे जाकर गले लगा ले, उससे तो दुश्मनी बाकी है, उसमें इजाफा होता जा रहा है। और जिससे कहा गया कि दुश्मनी इख्तियार करो उससे दुश्मनी इख्तियार नहीं करनी, होगा क्या? अगर किसी माशरे में अमर बिल मारूफ और नहीं अनिल मुनकर का वजीफा ना बजा लाया जाए तो उसका होता क्या है? दो नबियों के जमाने के वाकयात और दो आइम्मा मासूमीन अलैहिस्सलाम की जमाने की हिकायतें वाकया इंसान के रोंगटे खड़े कर देती है। सूरह मुबारक है बकरा, जो भी रिज्क में मिलता है हद अकल उस रात जाकर एक या दो दकीके उन आयतों की तिलावत कर ले। सूरह मुबारक है बकरा, कुरान करीम का कौन सा सूरह है? दूसरा सूरह, बड़ी मेहरबानी। इसकी आयत का शुमारा है 65 एंड 66, 65 और 66 इस मकाम पर। और सूरह मुबारक है आराफ, कुरान करीम का कौन सा सूरह है? 7वां सूरह, बड़ी मेहरबानी। आवाज कम हो गई ना, चूंकि हम अलहम के बाद सूरह बकरा तक जा पहुंचते फिर आगे जाते ही नहीं है। 44वां सूरह होता और 66वां सूरह होता तो वो तो किसी को आवाज आती ही नहीं। खुदा गरीब रहमत करे, नहीं मालूम किन असातीद की जानिब से, लेकिन अपने बच्चों के लिहाज से इज़्ज़ाने गिरामी थोड़ा सा फिक्र कीजिए। हमें याद पड़ता है माँ बाप ने बचपने में जब मदरसे में भेजा था तो असातीद ने उस जमाने में, अब बहुत ज्यादा कुरान से हमारी भी गुर्बत नहीं है, लेकिन बहरहाल असातीद ने उस जमाने में कुरान के सूरों के नाम याद करवा दिए थे। तो इसका फायदा यह हद तक जब कोई सूरा कहा जाए तो इंसान जाके ढूंढ तो सकता है कि ये सूरा है किस मकाम पर। तो वाकई बचपने में जो याद किया जाता है वो इंसान की जिंदगी का हिस्सा बन जाता है। कोशिश कीजिए इन जवानों को, इस सरमाए अजीम को जाया ना होने दें। हम इनकी स्कूलिंग के लिए इतना फिक्र करते हैं, करनी भी चाहिए, अच्छी बात है, इसलिए कि इंशाल्लाह इसके जरिए से भी आप इनकी आखिरत सजाना चाहते हैं, लेकिन बहरहाल जो उखरवी तालीमात जरूरी है उससे महरूम ना रखें अपने बच्चों को। कुरान करीम का 7वां सूरह, इसकी आयत है 163 इला 166, यानी 163, 164, 165, 166। इन दोनों जगहों पर कुरान करीम ने यह वाकया लिखा है। बनी इसराइल की एक कौम है, साहिल समंदर पर रहती है। कस्ब माश का तरीका क्या है? मछलियां पकड़ना, मछलियां बेचना, ठीक है जनाब? सबके सब मछेरे हैं, मछलियां पकड़ते हैं और उसे बेचते हैं। अब अल्लाह की जानिब से हुक्म, ये अजीब है, इम्तिहान इलाही वाकया अजीब है। जवान से एक इम्तिहान है, बूढ़े इंसान से एक इम्तिहान है, हर इंसान का अपनी जगह पर इम्तिहान लेता है। और परवरदिगार मुताल चाहता है जो जरासीम बुराई के इंसान के वजूद में पाए जाते हैं या वो खत्म हो जाए और इंसान अपनी इस्लाह कर ले, या फिर ये कि वो मनस्से जुहूर पर आ जाए। शैतान के अंदर क्या पाया जाता था? तकब्बुर पाया जाता था ना। अल्लाह ने एक जमीना फराहम किया, इम्तिहान लिया कि या तो तकब्बुर खत्म कर या निफाक का लिबादा जो तूने ओढ़ा हुआ है, बहुत मोमिन बना हुआ है, बहुत पारसा बना हुआ है, ये निफाक का लिबादा तेरे सामने से हट जाए। इम्तिहान इसीलिए लिया जाता है। अजीजों अगर ओहद में काया नहीं पलटती, ओहद में अगर काया नहीं पलटती तो भागने वाले कैसे पता चलते? तो अल्लाह मुख्तलिफ स्टेप्स पर मुख्तलिफ तरीकों से इम्तिहान लेता है। अब इनका भी अजीब इम्तिहान है, पूरे हफ्ते जो है वो मछलियां पकड़ना चाहते हैं, बहुत कम इनके हाथों आती है। और हफ्ते का दिन के जो रब की जानिब से ऐलान है कि देखो इस दिन तुमने इबादत करनी है, नो वर्किंग, कोई कमाई नहीं करनी है, उस दिन सारी मछलियां सतह समंदर पर। अब बताइए इंसान का हाल क्या होगा? पूरा हफ्ता जहमत करता हूं, 8-8 घंटे लगाता हूं, मछली बड़ी मुश्किल से हफ्ते लगती है, हाँ, और अब जो है वो जब हफ्ते का दिन आ गया, जब छुट्टी का दिन है, सारी जो है वो मजे से घूम रही है। अब मुमकिन है तबीयत की वजह से, मुमकिन है अल्लाह की जानिब से ये ऐलान हो, वगरना महसूस होता है कि मछलियां भी भाई सीधी सी बात है दुश्मन से अपने आप को बचाना चाहती हैं। जब देखती है आम दिनों में बहुत हमला है तो समंदर के आमाक में गहराई में चली जाती है, जब देखती है इस दिन हमला नहीं है तो आराम से फिर सैर करो, सपाटे करो। तो बहरहाल अब इनके दिल का हाल बहुत ही बुरा हो जाता था। भाई ये क्या सिलसिला है? इन्होंने कहा कि अच्छा हफ्ते को हमने शिकार नहीं करना है, कोई बात नहीं, हम बताते हैं आपको क्या करते हैं। आज भी माशरे में बहुत सारे लोग यही करते हैं, कोई ना कोई रास्ता ढूंढते हैं। इन्होंने कहा रास्ता क्या ढूंढा? एक जो है वो नाली, वहां से पानी की बरामद की, कुछ छोटे छोटे हौज बना दिए। अब हर आदमी ने अपने बनाया, भाई मेरा हौज है ताकि इसमें आने वाली मछलियां मेरी होंगी, हौज बना दिए। अब पानी जो है वो क्या है, जब है यहां से गुजरता हुआ, मछलियां भी जो है वो हफ्ते के दिन टहलती हुई और घूमती हुई जो है वो उन हौजों में, वो छोटे छोटे हौज में आ जाती थी। अब जब आ जाती थी, जैसे हफ्ते का दिन खत्म हो रहा होता था तो अलार्म बज रहा होता था कि अब भागो, चूंकि हमला हो जाएगा। जब वो भागना चाहती थी, उससे पहले ही जो आने का जो इनका जो वरूद है उसे बंद कर दिया करते थे और कहते थे नहीं, हफ्ते के दिन हमने कोई शिकार नहीं किया। फिर इतवार के दिन जाके सुकून और इत्मीनान से मछलियां पकड़ लेते थे। तुमने हफ्ते के दिन शिकार नहीं किया, हफ्ते के दिन दरवाजा तो बंद किया तुमने, यही शिकार है, यही शिकार के मुकदमात है, और क्या है। बहरहाल मुख्तलिफ तरीकों से अल्लाह की इस फरमान की नाफरमानी करना चाह रहे थे। कुरान सूरह बर के आराफ में कहता है कि इस कौम के तीन ग्रोह थे। एक बड़ी तादाद पर मुश्तमिल ग्रोह था, तकरीबन कहते हैं 80-85% लोग वही थे जो ये गुनाह कर रहे थे। रिस्क का मामला ही ऐसा है, आज भी मोमिन को कितना भी समझा ले समझ में नहीं आता है। वो कहता है मौलाना साहब इसके बगैर चारा नहीं है, मेरे भाई खुदा को क्या जवाब देंगे, ये गुज़िश्ता गुफ्तगू जो हो चुकी है। बहरहाल फिर बाकी रह गए दो ग्रुप। एक ग्रुप वो था जो आगे बढ़ के कहता था जब अल्लाह ने मना किया तो ये काम क्यों करते हो। ऐसा नहीं, गिरामी याद रखिएगा, अमर बिल मारूफ और नहीं अनिल मुनकर के तीन स्टेप है। सबसे पहले इंसान दिल में बुराई से नफरत पैदा करे, दिल में अच्छाई से मोहब्बत पैदा करे। दूसरा स्टेप यह है कि जबान पर इस मोहब्बत का ऐलान करे और कहे कि भाई इस नेकी की जानिब आगे बढ़ो, और जबान पर उस बुराई से नफरत करे और कहे कि इस बुराई से रुको। तीसरा स्टेप यह है कि अगर बाज औकात शरीयत की हुदूद की पाबंदी करते हुए उसे अपने हाथ और पैर इस्तेमाल करना पड़े तो वो भी इस्तेमाल करे, ताकत का इस्तेमाल। लिहाजा फरमाया गया अगर कोई शख्स ये तीनों काम करता है, दिल से भी बुराई से नफरत करे, जबान से भी बुराई के खिलाफ ऐलान करे, और अमल में भी जो है वो जो अल्लाह ने उसका वजीफा रखा उसे बजा लाए, इसने खैर को कामिलन मुकम्मल तौर पे खैर और नेकी को पा लिया है। अगर कोई एक स्टेप कमतर है तो उसने एक लॉस किया है। अगर कोई दो स्टेप कमतर है, दिल में उसके फकत बुराई से नफरत है लेकिन जबान पर बोल नहीं सकता, तो इसने नेकी का 2/3 जो है वो जाया कर दिया। फिर मासूम फरमाते हैं लेकिन अगर ना ये के अमल में, ना ये के जबान पर और ना ही दिल में बुराई से नफरत ही नहीं है, खत्मी मर्तबत अहमद मुश्तबा मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम। इरशाद फरमाते हैं कि एक जमाना ऐसा आएगा कि खवातीन जवान फिस्क व फुजूर का शिकार हो जाएंगे। इस मौके पर लोग अमर बिल मारूफ और नहीं अनिल मुनकर करना छोड़ देंगे, नेकी की तरफ नहीं बुलाएंगे। असहाब ने कहा अच्छा ऐसा होगा, कहा इससे बढ़कर होगा। तो क्या होगा, लोग बुराई की तरफ बुलाएंगे, अच्छाइयों से रोकना शुरू कर देंगे। असहाब ने कहा या रसूलल्लाह ऐसा भी होगा, कहा इससे बढ़कर होगा, लोग नेकी को नेकी नहीं जानेंगे बुराई जानेंगे, और बुराई को बुराई नहीं जानेंगे नेकी जानेंगे। आज उठा लीजिए आप माशरे में कितनी चीजें ऐसी हैं जो माशरे में रहने वाले इंसान को बुरी ही नहीं लगती है। अब बात आ गई है, मैं आगे किसी और जगह पर कहना चाहता था, इसी मकाम पर जो है वो इस कजिए को भी फकत सामीन किराम के गोशे गुजार कर दूं। ये हजरत टेलीविजन के जिसे हमने अपने घरों में सजाया हुआ है, ये डिश एंटीना की लीडें के जो माशाल्लाह जंजीरें बनकर हमने जो है वो अपनी रूह को जिसकी वजह से जकड़ दिया है, ए मोमिन थोड़ा सा गौर व फिक्र कर कि किस मकाम पर खड़ा है। कितना हम अपने दरवाजों पे ताले लगाते हैं, मखसूसन कराची में रहने वाला, एक दरवाजा नहीं दो दरवाजे नहीं, कितना सिक्योरिटी पे खर्चा किया जाता है कि दुश्मन घर में दाखिल ना हो जाए। हाय रे अफसोस के इंसान जाहिरी दुश्मन के खिलाफ इतनी तैयारी करे और वो जो बातिन और रूह का दुश्मन है उसे सजा धजा के अपने घर में रखे, उसे अपने घर की जीनत बनाए। मुसलसल आपकी खिदमत में अर्ज किया है इज़्ज़ाने गिरामी, या ये आंख हुसैन इब्ने अली पर रो सकती है या ये आंख गुनाह कर सकती है, और दोनों में से किसी एक की जीत है। दोनों चीजें बराबर नहीं हो सकती, दोनों में से किसी एक ने दूसरे पर फौकियत, दूसरे पर गलबा पैदा कर लेना है। अगर हुसैन की मोहब्बत में इजाफा होगा ये आंख गुनाह नहीं करेगी, अगर खुदा ना खास्ता अगर ये आंख गुनाह करेगी तो इंसान अपने मौला और आका की मोहब्बत से पीछे हटता चला जाएगा। इस बारे में थोड़ी देर के लिए फिक्र कीजिए, हर एतबार से जो थ्योरी जो अफकार इस टेलीविजन पर इस वक्त आता है वो सिवाय मायूसी के और कुछ नहीं देता। यानी मैं कहता हूं फर्स्ट करें अगर हलाल आ रहा हो तो जो थीम है जो थ्योरी है टेलीविजन इस वक्त पेश कर रहा है, इंसान के जहन को जो फसादात और बुराइयों की आमाजगा बना रहा है, इस टीवी को देखने के बाद इंसान को मायूस, न्यूज चैनल्स को उठा के देखिए सिवाय मायूसी की क्या है। वाली के परवरदिगार मुताल इंसान को, एक नाउम्मीद इंसान को उम्मीदवार करना चाहता है दीन के रास्ते में आगे बढ़, इसे देख देख के बताइए हमारा जहन बंद हो जाता है, माउफ हो जाता है। और फिर गुनाह, कितने मनाजिर ऐसे हैं जो देखने के काबिल नहीं है, कितनी आवाजें ऐसी हैं जो देखने के काबिल नहीं है। لیکن مومن اپنی اصلاح نہیں کرتا. عزان گرامی طے کر لیجئے یا حسینی فوج ہے یا یزیدی فوج ہے, دونوں میں سے کسی ایک کو اختیار کرنا ہے. اس ٹیلی ویژن سے وہ استفادہ کیجئے جو مجھے اور آپ کو رب کے قریب کرے, حسین کے قریب کرے, وسیلہ ہے, اچھا استعمال کیجئے. لیکن اگر خدا نخواستہ اس کے ذریعے سے ہم برائی تک جا پہنچ رہے ہیں تو یاد رکھیے یہ وسیلہ رحمان نہیں ہے, وسیلہ شیطان ہے, وسیلہ شیطان ہے. خدا بند مطال کو کیا جواب دیں گے؟ افسوس کی بات یہ ہے کہ میاں بیوی, بچے, گھر والے, رشتے دار سب بیٹھے ہیں, یہ بےہودہ مناظر چل رہے ہوتے ہیں, برائی برائی نہیں محسوس ہو رہی ہوتی ہے. اس قدر ماں صاحب اس میں تو کچھ نہیں ہے, وجہ یہ ہے کہ اس قدر میں اور آپ برائی میں ڈوب چکے ہیں کہ ہمیں برائی برائی نظر نہیں آتی. مگر اگر فطرت پاکیزہ ہے تو کبھی بھی ایسا نہیں ہوگا کہ اسے برائی برائی سمجھ میں نہ آئے. بہرحال اس کے لیے غور و فکر کریں. میں بہت اس مقام پر رک کے باتیں کر سکتا تھا لیکن پچھلے سالوں میں بھی آپ کی خدمت میں عرض کر چکا ہوں, دیگر جگہوں پر بھی آپ سنتے رہتے ہیں, اپنی اصلاح کے لیے جب تک انسان خود قدم نہیں اٹھائے گا, جب تک انسان خود عزم مصمم نہیں پیدا کرے گا, کوئی دنیا کی طاقت مجھے اور آپ کی اصلاح نہیں کر سکتی. اگر حسین ابن علی کے ہدف کو ہم معاشرے میں پھیلانا چاہتے ہیں تو اس کا آغاز کیجیے اپنی ذات سے, اس کا آغاز کیجیے اپنے گھر سے, اپنے وجود کو گناہ سے پاک کیجیے, اپنے اہل و عیال کو گناہ سے پاک کیجیے, تاکہ میں اور آپ اس قابل ہو سکیں کہ کل کو معاشرے کی اصلاح میں اپنا جو حصہ ہے وہ بطریق احسن ادا کر سکیں. بلند آواز سے درود بھیج دیجیے محمد وال محمد. حد اقل نیت کرنے میں تو کوئی حرج نہیں ہے نا, مقام عمل میں جو کچھ بھی ہوگا آج نیت کریں, بلند صلوات اس پر پڑھیں کہ انشاءاللہ انشاءاللہ آج کے بعد اس ٹیلی ویژن سے سوائے اچھے فائدے کے کوئی فائدہ نہیں اختیار کریں گے. اور جتنی برائیاں کوشش کیجئے, آپ دیکھ سکتے ہیں جو چینل ایسا ہے کہ جو برائی کا چینل ہے اسے کسی طرح سے اسکپ کر دیجئے, آپ کوشش کر سکتے ہیں. اعزان کرام جتنا اس سلسلے میں کوشش کریں گے پروردگار متعال مدد کرے گا. خداوند متعال سے عزم کریں, اے پروردگار وہ آنکھ کے جو حسین ابن علی پر گریا کر رہی ہے انشاءاللہ آج کے بعد اس ٹیلی ویژن کے ذریعے سے, ڈش انٹینا کے ذریعے سے گناہ نہیں کرے گی. وہ تمام احباب جو عزم مصمم کے ساتھ یہاں سے اٹھنا چاہتے ہیں بلند آواز سے درود بھیج دیجیے محمد و آل محمد. مٹھائی پر ایک مکھی گر جائے خریدتے ہیں؟ مکھی تو حلال ہے میرے بھائی. ہاں خریدتے ہیں؟ نہیں خریدتے نا میرے بھائی. کہتے ہیں مولانا صاحب ہم نیوز سے محروم رہ جائیں گے, تو اس نیوز کے اوپر ایک لال بیگ نہیں, چپکلی نہیں بلکہ ایک سور موجود ہے اور اسے لے کر ہم بہت ہی سکون اور اطمینان سے کھا رہے ہوتے ہیں. جو پڑھنے والا ہے اس کا لباس بےہودہ ہے, جو خبریں دے رہا ہے وہ بےہودہ ہے. اب میں دوسری طرف تو گیا نہیں کہ جس کو کہتے ہیں مولانا صاحب یہ تو بڑے فیملی چینلز ہیں, بڑے فیملی ڈراماز ہیں, پتہ نہیں وہ ساری فیملی جو اس وقت تباہ و بربادی کا شکار ہے وہ اسی کے سبب سے. صاحب یہ تو بڑے خوبصورت بہت ہی اچھی اچھی باتیں کرنے والے چینل ہیں. سارے فسادات کی راہ جو ہے وہ انسان کو دکھاتا ہے اور مومن مجھے نہیں سمجھ میں آتا کیوں اس سلسلے میں کوتاہی کرتا ہے. اپنے بچوں کو ابھی سے سکھائیے مولانا صاحب ٹیکنالوجی کا زمانہ نہیں, اپنے بچے کی تربیت کیجیے, اتنی خوبصورت طریقے سے تربیت کیجیے, وقت دیجیے کہ کل کو ٹیلی ویژن سے اس کی وہی والی محبت ہو جو حسین ابن علی چاہتے ہیں. بارہ دیگر صلوات علی محمد وآل محمد. انشاءاللہ اس ذکر حسین کے سبیل سے, وسیلے سے, یہ جو آنسوؤں سے گناہ, آنسوؤں سے انسان مولا و آقا کی محبت میں جو آنسو بہاتا ہے اس میں یہ طاقت ہے, دل کے سینے پر موجود, توجہ کیجئے گا, دل کے سینے پر موجود گناہ کے دھبے کو یہ مٹا دیتا ہے. ابھی تک ہمیں برائی برائی نہیں سمجھ میں آ رہی تھی, جب حسین پر رو کے اٹھو گے سمجھ میں آئے گا برائی یہ ہے اچھا یہ ہے. تو عزیزو پھر اس کے بعد خود بھی عمل کرو, دوسروں کو بھی سکھانا شروع کرو کہ دیکھو یہ اچھائی ہے اس کی جانب آگے بڑھ جاؤ, یہ برائی ہے اس سے اپنے آپ کو بچانا شروع کرو. اور صاحبان ایمان سے میں نے پچھلے سالوں میں بھی تقاضا کیا تھا, صاحبان اقتدار کی ذمہ داری بنتی ہے اور افسوس کی بات ہے کہ ہم اس سلسلے میں کوشش نہیں کر رہے ہیں. کچھ احباب نے مراجع کرام کی رہنمائی میں شروع کیا ہے لیکن وہ خالصتاً دینی چینلز ہیں. اس وقت ضرورت ہے معاشرے کی سبسٹیٹیوٹ لایا جائے, جوان دیکھنا چاہتا ہے اس کو اچھی شے فراہم کی جائے. اس کو جب ہم اور آپ آگے بڑھیں گے, ہمت کیجیے, خدا کی خاطر اس کام کا آغاز کیجئے, دیکھیے اللہ آپ کو دنیا کتنی عطا کرتا ہے. اتنے پرائیویٹ چینلز کام کر رہے ہیں کیوں شیعہ حیدر کر رہا ہے اس سلسلے میں کوتاہی کرتے ہیں. بسم اللہ کیجئے آگے بڑھیے, اپنے بچوں کو یہ فن سکھائیے تاکہ وہ اسی وسیلے سے بہترین استفادہ کر سکیں, اور معاشرے کو اسی وسیلے جو دشمن اپنے لیے قرار دینا چاہتا ہے ہم اسی وسیلے سے بہترین دین کی تبلیغ کر سکیں. بہرحال امر بالمعروف و نہی عن المنکر حسین ابن علی نے سکھایا ہے عزیزو. تین گروہ تھے, ایک گروہ کی کثرت جو ہے یہ کام کرتی تھی, باقی دو گروہ رہ گئے. ایک گروہ آگے بڑھ کر بنی اسرائیل میں سے جا کر کہتا تھا بھائی یہ گناہ نہ کرو, یہ خطا نہ کرو. دوسرا گروہ ساکتین میں سے تھا, خاموش لوگوں میں سے تھا. یہ قرآن سورہ مبارکہ آراف میں آپ جا کر پڑھ لیجئے گا. وہ آگے بڑھ کر ان امر بالمعروف اور نہی عن المنکر کرنے والوں سے کہتا تھا بھائی کیا ضرورت ہے تمہیں ان کے منہ لگنے کی, یہ تو عذاب خدا کے شکار ہونے والے ہیں. توجہ چاہتا ہوں, خود گناہ نہیں کر رہے ہیں, خود اس طرح سے مچھلیاں نہیں پکڑتے تھے, لیکن جو آگے بڑھ کر اس بڑی تعداد کو روک رہا تھا اس سے خطاب کر کے کہہ رہے ہیں کیا ضرورت ہے ان کے منہ لگنے کی, کیا ضرورت ہے انہیں سمجھانے کی, تم اپنی عبادت کرو, اپنے کام سے کام رکھو. تو یہ آگے بڑھ کر جواب میں کہتے تھے دو وجہ سے ہم یہ کام کر رہے ہیں, ایک رب کے حضور جب ہماری پکڑ ہوگی تو ہم جواب دے سکیں آقا تو نے ہم پر واجب قرار دیا تھا امر بالمعروف و نہی عن المنکر کرنا, ہم نے اس وظیفے کو بجا لایا, دو شاید ہمارا بار بار کا بولنا ان میں سے کسی کی ہدایت کا باعث بن جائے. ایسا ہی ہوتا ہے عزیزان گرامی, ایسا ہی ہوتا ہے. ابھی بصیر کہتے ہیں کہ میرے پڑوس میں, اب یہ واقعہ مشہور معروف ہے, آپ نے بہت زیادہ سنا ہوا ہے, لیکن میں فقط اس زاویے سے آپ کو بیان کرنا چاہتا ہوں. بصیر کہتے ہیں میرے پڑوس میں ایک بنی امیہ کا کارمن, بنی امیہ کیا جو ہے وہ نوکر رہا کرتا تھا, اس کی عیش و عشرت کی محفلیں ہوا کرتی تھی. ابو بصیر بار بار جاتے تھے اور اس سے کہتے تھے رک جا, پلٹا پلٹا پلٹا. کہتے ہیں جب میرا اصرار بہت زیادہ بڑا, ہم کیا کرتے ہیں, ہم قطع تعلق کر لیتے ہیں, نہیں ہماری ذمہ داری اچھے طریقے سے. میں نے عرض کیا یہ موضوع بہت وسیع ہے, فقط یہ جملہ لے کر آستینیں چڑھا کر امر نہیں, اس کو سیکھیے کہ کس طرح سے کرنا ہے امر بالمعروف اور نہی عن المنکر. ممکن ہے بھرے مجمع میں کسی کو جو ہے وہ نیکی کی طرف بلانا الٹا اسے نیکی سے دور کر دے گا. آپ تنہائی میں جائیں, ممکن ہے تکبر کے ساتھ کسی کو نیکی کی جانب بلانا اسے نیکی سے دور کر دے گا. متوازے طریقے سے, خاضعانہ طریقے سے اسے نیکی کی جانب دعوت دیں, یہ طور طریقے اختیار کرنے پڑیں گے. لیکن جب انسان مسلسل کوئی بات پہنچاتا ہے بہرحال وہ اثر کرتی ہے. ایک دن وہ آ گیا اور آنے کے بعد کہنے لگا میں تو سر تپا گناہ میں ڈوبا ہوا ہوں, آیا تیرے امام کے پاس میرے لیے کوئی راہ نجات ہے؟ کہا میں اپنے مولا سے جب ملنے جاؤں گا تیرے بارے میں سوال کروں گا. قصہ المختصر یہ کہ امام کے پاس گئے, امام نے کہا اے ابی بصیر تیرے پڑوسی سے کہہ دے تو اپنی زندگی میں چینجنگ لے آ, رزق حرام سے اپنے آپ کو نجات دے دے, یہ ظالموں کی نوکری چھوڑ دے, تیرا مولا تجھے جنت کی بشارت دیتا ہے. اللہ اکبر, تیرا مولا تجھے جنت کی بشارت دیتا. ابھی بصیر کہتے ہیں میں پلٹ کر آیا, ایک مرتبہ دیگر احباب مجھ سے ملنے کے لیے آئے تھے, کوفے میں رہتے ہیں. کہتے ہیں جب سب چلے گئے تو میں نے اسے کہا تم ٹھہرو, امام نے تمہیں خصوصی سلام دیا اور یہ پیغام دیا. ایک مرتبہ متعجب ہو گیا, سر تپا میں گناہ میں ڈوبا ہوا ہوں, مولا اس طرح سے کہہ رہے ہیں کہ اگر میں پلٹ آؤں تو مجھے جنت کی بشارت ہے. ابھی بصیر کہتے ہیں ایک مرتبہ مجھے پیغام دیا گیا, جب میں پہنچا تو گھر کے اوٹ میں کھڑا تھا, دروازے میں سامنے آنے کو تیار نہیں تھا, کہہ رہا تھا اے بھائی جو کچھ بھی میرے پاس حرام میں سے تھا وہ میں نے سب کا سب راہ خدا میں دے دیا ہے, پہننے تک کپڑے نہیں بچے. توبہ جب کریں گے عزیزان گرامی تو بہرحال قربانی دینی پڑتی ہے. ابو بصیر نے ان کے لیے ضروری اسباب و وسائل فراہم کیے, یہاں تک کہ ابو بصیر کہتے ہیں کہ وہ وقت آیا کہ روح قفص عنصری سے پرواز کر رہی تھی, جاتے جاتے جس نے پوری زندگی گناہ میں گزاری تھی یا آخر میں اس کی تبدیلی اس بات کا سبب بنی کہ جاتے جاتے آنکھیں کھولی اور کہا اے ابو بصیر تیرے مولا نے اپنا وعدہ سچ کر دکھایا. اور کہتے ہیں جب میں مدینہ پہنچا, قبل اس کے کہ ابھی امام کو سلام کی ابھی داخل ہو رہا تھا اور امام نے کہا اے ابو بصیر ہم نے اپنا وعدہ سچ کر دکھایا. تو عزیزو یہ کھلی دعوت ہے ہر گنہگار کو. ابو بصیر نے کیا کیا, مسلسل اسے امر بالمعروف کرتے رہے, مسلسل نہی عن المنکر کرتے رہے, اے میرے بھائی پلٹا, اے میرے بھائی پلٹا, کہاں جا رہا ہے, کس سمت جا رہا ہے. ایک مومن اگر میرے اور آپ کے ہاتھوں نجات پا جائے, ایک مومن, تو امیر المومنین فرماتے ہیں ایک مومن, کہا میں نے اپنے حبیب سے سنا, ایک مومن اگر تیرے ہاتھوں سے نجات پا جائے تو یہ تیرے لیے دنیا و ما فیہا سے بہتر ہے. کیا چاہیے عزیزو انسان کو, آخرت میں جب میں اور آپ جائیں گے نہ یہ مال ہوگا, نہ اولاد ہوگی, نہ مقام ہوگا, نہ مرتبہ ہوگا, کیا ہوگا اپنے ساتھ, سوائے عمل کے کوئی شے نہیں ہوگی. اس موقع پر اگر مسلسل کسی جانب سے انسان کے لیے نیکیاں آ رہی ہوں تو انسان کی خوشی کا کیا عالم ہوگا. میرے بھائی یہ ہے امر بالمعروف اور نہی عن المنکر. حسین کا محبوب ترین وظیفہ کہ جسے بجا لانے کے لیے حسین نے اپنے پیاروں کی قربانیاں دی. بہت ساری باتیں اس سلسلے میں آپ کی خدمت میں عرض کرنی تھی, انشاءاللہ کل کی گفتگو میں عرض کروں گا. آخر کلام میں ایک اور پیغام ہے, ایک اور درد دل ہے عزیزان گرامی, عرض کر رہا ہوں اپنی محبتوں کے معیار کو, اپنی نفرتوں کے معیار کو خداوند متعال کے بتائے ہوئے طریقے کے مطابق درست کیجئے, اللہ کے رسول و اہل بیت کے مطابق درست کیجئے. آج اس معاشرے کو اٹھا کر دیکھ لیجئے, اتنے دینی پروگرامز ہیں یہاں پر, اتنے دینی ادارے ہیں, اس کے باوجود علماء کرام یہ بیان کرتے ہیں کہ اگر گھروں کا اسٹیٹسٹکس لیا جائے تو گھروں میں ناچاکیاں بڑھ چکی ہیں, طلاق کا ریشو بڑھتا چلا جا رہا ہے, فسادات قریبی ترین رشتہ داروں میں بڑھ گئے. وجہ کیا ہے مجھے بتائیے. وجہ یہ ہے کہ ہم دین سے دور ہو گئے, دین کے مطابق اپنی زندگی بسر نہیں کرتے. کل میں نے کل کی گفتگو کا نتیجہ یہ تھا, امیر بڑا ہے یا غریب؟ کیا ہے جواب میرے بھائی؟ نہ امیر بڑا ہے نہ غریب. جو اللہ کے طریقے کے مطابق چلے گا, جو حق کے مطابق چلے گا, وہ بڑا ہے. خواہ امیر ہو خواہ غریب, جو حق کے مطابق چلے گا. اب میں تھوڑا سا آپ کے اذہان عالیہ کو اس جانب متوجہ کرنا چاہتا ہوں. مجھے بتائیے, لڑکے والے بڑے ہیں یا لڑکی والے؟ ہاں کوئی نہیں, جو حق کے مطابق ہے وہ بڑا ہے, اور جو حق کے مطابق نہیں ہے وہ ذلیل ہے, وہ پست ہے, وہ گمراہ ہے, وہ خدا کی بارگاہ میں کوئی مقام اور مرتبہ نہیں رکھتا, چاہے لڑکے والے کیوں نہ ہو. ہاں لیکن ہمارے ہاں کیا ہوتا ہے, ہم لڑکے والے ٹھہرے, جو ہم کہیں گے وہ حق ہے. شوہر حق پر ہے یا زوجہ؟ شوہر خدا کی نظر نزدیک زیادہ بڑا ہے یا زوجہ؟ جو حق کے مطابق ہے وہ زیادہ بڑا ہے. ذرا سی بات پہ ناچاکی ہو گئی, کہیں اور تو چلتی نہیں ہے, ہاں کہیں اور تو حکومت ہے نہیں. ہمارے استاد ایک بہت اچھا جملہ کہتے ہیں, بلند آواز سے درود بھیج دیجئے محمد علیہ وسلم. اپنا امتحان لے لیجیے, ہر ایک کے اندر ایک فرعون ہے. فقط مسئلہ یہ ہے کہ مصر جو ہے نا ابھی ہمارا چھوٹا ہے, جو شہر مصر ہے نا وہ چھوٹا ہے. جب شہر مصر بڑا ہو جائے گا تو یہ فرعونیت بھی بڑی ہو جائے گی. تو اس فرعون کو نکالیے اور ذکر حسین کے سبب اس کا قتل کر ڈالیے. تکبر کبریائی فقط اس ذات کو زیبا ہے. ذرا سی بات پہ ناراضگی ہو گئی, بات نہیں کریں گے سودا سے. وہ آئے ہم سے معافی طلب کرے, ہم مرد جو ٹھہرے ہم معافی طلب نہیں کریں گے. ہاں آپ کہیں گے مولانا صاحب زمانہ بدل گیا ہے. خوب زمانہ بدل گیا ہے تو برعکس ہو یا اس جانب, وہ فرق نہیں کرتا, ایک ہی بات ہے, قانون ایک ہی ہے میرے بھائی. ذرا سی بات پہ ناراض ہو گئی محترمہ, چلی گئی اپنے گھر, اب روتے رہو پٹتے رہو. کاش شادی نہیں کی ہوتی. ایک صاحب نے ایران کی سرزمین پہ زندگی بسر کرتے ایک بلند آواز سے درود بھیج دیجیے محمد صلی اللہ علیہ وسلم, محمد وآل محمد وعجل فرجہم. استخارہ, کہ یہ بھی ایک اچھا ٹاپک ہے. میں نے 4 یا 5 سال پہلے اس سلسلے میں بھی کچھ معروضات پیش کیے تھے, لیکن بہرحال مجھے تو نظر نہیں آتا کہ معاشرے میں کوئی چینجنگ ہو اس سلسلے سے. بہت سارے مقامات پہ ہم استخارہ غلط جگہ پہ کرتے ہیں, غلط موڑ پہ کرتے ہیں. اس سلسلے میں آپ خود غور و فکر کیجئے. میں نے اپنے استاد سے سوال کیا جو استخارے میں بہت مشہور و معروف ہیں, کہ مجھے بھی ذرا سکھا دیجیے کیسے استخارہ ہوتا ہے قرآن سے. تو کہنے لگے, بھائی یہ جو 70% 80% استخارے لوگ کرواتے ہیں یہ غلط مقام پر ہوتا ہے, یہ صحیح مقام پر ہے ہی نہیں. پہلے مرحلے میں آپ نے خود میں کوشش کرنی ہے, معلومات لینی ہے, دوسرے مرحلے میں مشورہ کرنا ہے. جب دونوں مقامات سے گزر جائیں اور پھر بھی حالت تردید میں باقی رہ جائیں, پھر استخارہ کرنا ہے, پھر استخارہ کرنا ہے. ہم بات بات پہ استخارہ کرتے ہیں. صاحب سے کہنے لگے کہ میں مولانا صاحب بہت مشکل ہو گیا. میں کہا بھائی کیا ہو گیا؟ کہ مولانا صاحب میں نے استخارہ کیا, دکان خریدنا کیسے؟ بہت اچھا آ گیا, میں دکان خرید لی. پھر میں نے استخارہ کیا مال بھرنا کیسے ہے, تو بہت برا آ گیا, اب کیا کروں میں؟ تو میرے بھائی جب تو قدم قدم پہ استخارے کرے گا تو ایسا ہی ہوگا تیرے ساتھ. قدم قدم پہ استخارے کر رہے ہیں بابا. استخارہ قدم قدم پہ کرنا ہے, لیکن کون سا استخارہ؟ کہتے ہیں اللہ سے طلب خیر. میں مجلس پڑھنے آیا ہوں اللہ سے طلب خیر کروں. اے پروردگار مجھے اچھی طریقے سے قوت گویائی عطا کر, حق بیان کر سکوں. آپ مجلس سننے آئے ہیں, اے پروردگار مجھے قوت سماعت عطا کر, اچھی طرح سے اس رزق کو لے سکوں. یہ ہے استخارہ. آپ باہر نکلے, اے پروردگار تجھ سے طلب خیر چاہتا ہوں, اچھی طرح سے گھر پہنچ جاؤں. چوتھے امام, امام زین العابدین علیہ الصلوۃ والسلام, صلی علی محمد وآل محمد وعجل فرجہم. آپ صاحبان ایمان سے درخواست ہے, میرے دائیں اور بائیں جانب جگہ موجود ہے, تھوڑا تھوڑا سا آگے تشریف لائیں. بلند آواز سے درود بھیج دیجیے محمد وآل محمد. آپ کی زندگی کا طریقہ کار تھا, آپ کوئی شے خریدتے نہیں تھے, کوئی شے بیچتے نہیں تھے, عمرے یا حج پر جاتے نہیں تھے, مگر یہ کہ پہلے استخارہ کرتے. یہ کون سا استخارہ ہے؟ اللہ سے طلب خیر ہے. اے پروردگار میں یہ کام کرنا چاہتا ہوں, میں یہ شے خریدنا چاہتا ہوں, اگر تو سمجھتا ہے یہ شے میری آخرت کے لیے نفع بخش ہے تو مجھے عطا کر دے, اگر تو سمجھتا ہے میری نفع بخش نہیں ہے تو اے پروردگار تو ایسے اسباب فراہم کر دے کہ میں نہ خریدوں. یہ ہے استخارہ میرے بھائی. وہ والا استخارہ بھی ہے, علماء کرام میں رائج ہے, اہل بیت ہی نے سکھایا ہے, لیکن اس کی خاص منزل ہے, خاص مرحلہ ہے. پہلے اپنے طور پر جستجو کرو کہ یہ شے خریدنا
जो है वो कैसी है, फिर जो उस फील्ड के एक्सपर्टीज हैं, जो मुतखस्सिसीन हैं, उनसे मशवरा करो, और अगर समझ में आ जाती है कि भाई शय सही है, बिस्मिल्ला है, परवरदिगार समझ में आ रहा है, मैं खरीद रहा हूं, तू मेरी मदद फरमा, यही है इस्तिखारा। लेकिन इंसान ना अपनी अकल चलाए, ना मशवरा करे, और बस इस्तिखारा, तकरीबन सालगिरी हो गया इस वक्त हमारे माशरे में, बस इस्तिखारे पर, जो इस्तिखारे में जवाब आया उसके मुताबिक इज़्ज़ाने गिरामी कैसे हो सके, मुझे बताइए। वो कहते हैं मैं इतने मशहूर आलिम दीन से इस्तिखारा किया था, उन्होंने यहां से बात चली थी ना, इतने मशहूर आलिम दीन से इस्तिखारा किया और फिर उसके बाद जिंदगी भर इस्तिखारा नहीं किया। मैंने कहा भाई हुआ क्या है, कह रहा शादी का इस्तिखारा किया था भाई, इतना बुरा साबित हुआ, इतना बुरा साबित हुआ है। तो अजीजों अब क्या करें, इंसान की अपनी गलती है, बाज औकात शादी इंसान को दोनों तरफा इंतजार करा, वजह क्या है, प्रॉब्लम क्या है। अभी इस्तिखारे की बात आ गई तो इसे मुकम्मल कर दूं, मौलाना साहब शादी ब्याह में आपको मालूम नहीं है, मुकम्मल तौर पे समझ में नहीं आता लड़की वाले कैसे हैं, लड़के वाले कैसे हैं, इस्तिखारा जरूरी अमर है। अच्छा भाई तू अगर इस्तिखारा नहीं करेगा तो क्या होगा, मौलाना साहब लड़की बेटी जो है वो परेशान रहती है। अच्छा जिन्होंने इस्तिखारा किया है उनकी बेटियों का क्या हाल है, वो खुश है? तो इज़्ज़ाने ग्रामी ये इम्तिहान है, इलाही है, पहले मरहले में आप कोशिश कीजिए, अल्लाह ने जो पैरामीटर्स बनाए हैं अखलाक दीन देखो, अगर समझ में आता है बिस्मिल्लाह करो, दो रकत नमाज पढ़ो, ये भी एक तरीका इस्तिखारा है, दो रकत नमाज पढ़ो, कहो परवरदिगार मुझे मुनासिब लग रहा है, मैं कदम इस काम में कदम आगे बढ़ाना चाहता हूं, अगर देखो दिल इसी जानेब है, समझ जाओ कि परवरदिगार मुताल की रजा है, बिस्मिल्लाह करो। अगर इसके बाद बेटी मुश्किल में है, ये इम्तिहान इलाही है, हर एक का इम्तिहान है, मुख्तलिफ तरीकों से इम्तिहान होता है। इस्तिखारा करके इंसान ऐसा नहीं है कि दुनिया की परेशानियों से बच जाएगा। हां आपने पहले मरहले में कोशिश की, आपको समझ में नहीं आया, लोगों से पूछा समझ में नहीं आया, अभी भी अगर हालत तरदीद में बिस्मिल्लाह, अब जाइए आलिम दीन को फोन कीजिए, ये वाला इस्तिखारा कीजिए, कोई मसला नहीं है, हर शय को उसकी जगह पर रखिए। बहरहाल बात हम कहीं और चली गई, लेकिन बहरहाल एक अच्छी बात थी इस एतबार से कि माशरे में इस एतबार से अफराद और तफरीद का जो है वो लोग शिकार हो चुके हैं। इंशाल्लाह हम बेहतर तौर पर अपनी जिंदगी के तमाम उमूर को रब के बताए हुए तरीके के मुताबिक कायम कर सकें। बुलंद आवाज से दुरूद भेज दीजिए मोहम्मद वाले मोहम्मद। बस बात यहां से निकली थी कि मियां और बीवी छोटी सी बात पर नाराज हो गए, भाई हम जो है वो नहीं झुकेंगे, हम क्यों झुकें? तो अजीजों अगर वफा के पैकर बनना चाहते हो, देखो रब क्या चाहता है, अगर रब कहता है ना झुको ना झुको, अगर रब कहता है झुक जाओ तो झुकना ही मर्दानियत की अलामत है, यही बुजुर्गी है। जब देखते हो मेरी गलती है, आगे बढ़कर जोजा से माफी तलब कर लो। पूरे माशरे में इस वक्त उठा के देख लीजिए, सास और बहू में से खुदा की बारगाह में कौन बेहतर है, कौन बेहतर है मुझे बताइए, सास या बहू? जो हक के मुताबिक है, हर जगह पर हक को जो है वो क्या है, अपनी जिंदगी में हक की शमे जलाना शुरू कर दीजिए, हक की शमे। इंप्लॉयर और एम्प्लॉय में से कौन बेहतर है खुदा की बारगाह में बताइए, एक ही फॉर्मूला है, जो हक के मुताबिक है। और मैंने जो है वो चंद जगहों पर मैं आर्ज कर रहा हूं, इंसान ग्रामी अमल में इंसान नहीं देख पाता है, वाकई क्यों हमारी बीत में वसत नहीं पैदा हो पाती है। अली का गुलाम है कंबर, हां अली ने इस गुलाम से फकत दुनिया के काम लिए या नहीं, अली ने इस गुलाम की ऐसी तरबियत की कि वो भी अली हो गया, मुझे बताइए अली हुआ या नहीं, बुलंद हुआ या नहीं कंबर? तो अजीजों अली हमें और आपको यह पैगाम दे रहे हैं, अपने नौकर से फकत अपने दुनियावी काम ना निकालो, अपने नौकर को हिदायत के जाम के सैराब पिलाकर और इसे सैराब करके अपनी आखिरत भी बनाओ, अपनी आखिरत बनाओ, क्यों नहीं बनाते हो? जहरा सलामुल्लाह अलैहा की खादिमा है, बुलंद आवाज से दुरूद भेज दीजिए मोहम्मद। शहजादी की खादिमा है जनाब फिज्जा। एक दिन सलमान कहते हैं मैंने देखा कि शहजादी यको तनहा काम कर रही है, शहजादी क्यों कर जनाब फिजा काम नहीं कर रही है? कहा अल्लाह के रसूल ने काम बांट दिया है, एक दिन मेरा है एक दिन उसका है, वो भी मेरी तरह इंसान है, लिहाजा आज मेरे काम करने का दिन है। और शहजादी ने इस तरह से अपनी इस खादिमा की तरबियत की कि शहजादी इस दुनिया से चली गई, कुरान नातिक से इत्तिसाल ने इस बीवी को वो कुव्वत गोयाई अता की, जब कहा करती थी कुरान बोला करती थी। अजीजो ये है वो नौकरी, ये है वो नौकरी, ये है वो खिदमत कि जो इंसान को फकत दुनिया अता नहीं करती आखिरत भी अता करती है। और आज इंप्लॉयर के लिए, सेठ साहब के लिए, बॉस के लिए पैगाम क्या सबब है, हम अपनी आंखों से देखते हैं, बेटा आ जाए तो उससे बर्ताव का क्या तरीका है, इंप्लॉय आ जाए, प्यून आ जाए, इंसान है मेरे भाई तेरी तरह, रख दो चले जाओ, ये कौन सा बात करने का तरीकेकार है? खुदा बंदे मुताल को क्या जवाब देंगे? अपनी जिंदगी में कदम कदम पर हक की शमें जलाना शुरू कीजिए, चाहे कितना ही आपको लॉस हो। आप देखिए घर बिल्कुल सही हो जाएंगे। बड़ी भावज हक पर है, छोटी भावज नहीं। भाई हम पहले इस घर में आए लादा हमारी क्या मतलब है भाई, खुदा को क्या जवाब दोगे? क्यों अपने घरों को तबाही का मरकज बना दिए हमने? इतने फसादात हैं, इतने, एक शौहर मुझे खुद बताइए इतनी मुश्किल से रिस्क कमाने के बाद घर पहुंचता है, जब ये झगड़े देखता है क्या होता है उसका हाल मुझे बताइए। सब अपनी जगह से कदम आगे बढ़ाइए, हर शख्स ये कहे कि मेरी जिम्मेदारी रब ने क्या रखी है मुझे उसके मुताबिक चलना है। आप देखिए घर जन्नत बन जाएगा, घर जन्नत बन जाएगा। बस अजीजों मैंने तमाम किया, एक लिबास खरीदा मौला ने, एक 3 दिरहम का था, एक 2 दिरहम का। इस निगाह से काश मैं और आप देख सकें इस्लाम की तालीमात को। शायद ये जुमला भी पिछले साल दोहरा चुका हूं, तालीमात इस्लामी के जानने के बाद भी झगड़ा है तो मौलाना साहब जब बाद में भी झगड़ा है तो हम पहले से माशाल्लाह झगड़ तो रहे तो फिर क्यों तालीमात इस्लामी पर अमल करें? नहीं मेरे भाई, झगड़े की नौइयत फर्क करती है। पहले झगड़ा किस बात पर था? वो कह रहा है मेरा हक है और वो कह रहा है मेरा हक है। अब झगड़े की नौइयत बदल गई है, ये कहता है मेरी जिम्मेदारी है, वो कहता है मेरी जिम्मेदारी है। अल्लाह अकबर, कितना फर्क हो गया है। 2 लिबास खरीदे मौला ने कंबर के साथ, अब झगड़ा देखिए, एक 3 दिरहम का है, एक 2 दिरहम का है। हमारे यहां झगड़ा क्या होता है? दोनों भाइयों के माबेन 3 दिरहम वाला मैं लूंगा, ये अच्छा है, आप 2 दिरहम वाला लीजिए, मैं 3 साल का हूं आप 2 साल के हैं, मैं बड़ा हूं आप छोटे। वो कहता है नहीं मैं छोटा हूं, मुझ पर ज्यादा रहम होना चाहिए, मुझे 3 दिरहम वाला चाहिए। होता है ऐसा नहीं? वो कहता है भाई मैं बड़ा हूं ज्यादा 3 दिरहम वाला मुझे दो, ये कहता है मैं छोटा हूं मुझे ज्यादा शफ़क़त नहीं 3 दिरहम वाला मुझे दो। सारा झगड़ा इस पर होता है कि बेहतर शायद मुझे मिल जाए। इस्लामी तालीमात के बाद भी झगड़ा है, अली और कंबर के माबेन, आका और गुलाम के माबेन झगड़ा है। लेकिन देखें झगड़े की नौइयत, झगड़े की खूबसूरती। अली है कि जो आगे बढ़कर कह रहे हैं कंबर तू जवान है, ये लिबास तुझे जेबा है, और कंबर है कि आगे बढ़कर कह रहे हैं आका आप खुतबे देते हैं ये लिबास आपको जेबा है। एक बुलंद आवाज से दुरूद भेज दीजिए मोहम्मद वाले। जब इस तरह से दीन मुबीन इस्लाम की हक्कानियत से हम और आप अपने वजूद को, अपने घर को और अपने माशरे को आबाद करना शुरू करेंगे तो अजीजों याद रखो जमाने के इमाम के जहूर में ताजील हो जाएगी। हम बार बार कहते हैं अल अजल अल अजल, जबानी अल अजल करना बहुत आसान है, मकाम अमल में आके कहें अल अजल। जौजा की निस्बत से कोताही हो गई है, अच्छे तरीके से जाकर माफी तलब कर लीजिए। मां के हक में कोताही की है, अच्छे तरीके से जाकर माफी तलब कर लीजिए। बच्चों की तरबियत में कोताही की है, माफी तलब कीजिए, अपने बिहेवियर में तब्दीली लाइए। ये है अल अजल अल अजल। रिश्तेदार से कत ताल्लुक है, जाइए उसे गले से लगाइए और अमलन कहिए अल अजल अल अजल। मौला ये दुनिया जुल्म सितम से भर रही है, तू इसे अदल इंसाफ से भरना चाहता है, मैं अपने वजूद में शम अदल जलाकर, मैं अपने घर में शमे अदल जला के इस बात का ऐलान करता हूं कि आका तेरा मुंतजर हूं। आओ चलो अजीजो करबला। करबला इंसान को बयान करती है जो हुसैन के साथ हो गया, खा आका है या गुलाम, वो बड़ा हो गया, वो बुलंद हो गया। अजीजो आपने सुना है मरहले मसाइब में कि जब रूह है अली अकबर जिसमें मुतहर अली अकबर से जुदा हो गई, बूढ़ा बाप जमा बेटे के लाशे पर आया, किस तरह खुदा हफ्जी की, मेरा मौला झुका 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 यहां तक कि अपने रुखसार अली अकबर के रुखसार पर रखे और फरमाया अला दुनिया बाद कलाफा, बेटा अली अकबर तेरे बाद इस दुनिया पे खाक, बेटा अली अकबर तेरे बाद इस दुनिया पे खाक। अजीजों कबल इसके के गुलाम की फजीलत को बयान करूं, आओ सरजमीन करबला को अपनी निगाहों में मद्देनजर रखते हुए मौला वाकफ पर सलाम भेजते हैं। छठे इमाम से चाहने वालों ने पूछा जब कभी आपके जद्द अमजद की याद आए तो कैसे सलाम भेजें? फरमाया 3 मरतबा, जब भी हुसैन मजलूम की याद आए 3 मरतबा ऐसे सलाम भेजो। सल्लल्लाहु अलैहि या अबा अब्दुल्ला, सल्लल्लाहु अलैहि या अबा अब्दुल्ला, सल्लल्लाहु अलैहि या अबा अब्दुल्ला। اے آقا حسین، جیسے اپنے لخت جگر کو ودا کیا ہے، فقط عالم یہ تھا کہ علی اکبر اس دنیا سے رخصت ہو گئے تھے. عزیزو ایسے ہی میرے مولا نے غلام سے ودا کیا ہے. غلام کہتا ہے میری آخری سانسیں تھی اور اس عالم میں میں نے اپنے مولا کو دیکھا کہ میرا مولا جھکا، میرے نزدیک آیا اور اپنے رخسار میرے رخسار اوپر رکھ دیا. تھوڑی دیر کے لیے احساس کیجئے جب ہمارا وقت آخر ہو، اگر زمانے کا امام آئے اور اس طرح سے ہمیں گلے لگا لے تو انسان کی بلندی کا کیا عالم ہوگا. عزیزو نہ اسے یہ یاد ہے کہ جسم لہو لہان ہے، نہ اس غلام کو یہ یاد ہے کہ جسم ٹکڑے ٹکڑے. جیسے ہی دیکھا آقا نے اس طریقے سے ودا کرنا چاہا، ایک مرتبہ کربلا کی زمین پر آواز گونجی، مم مثلی، کون میری مانند ہے؟ ارے نبی کے نواسے نے اپنے رخسار میرے رخسار اوپر رکھے. نبی کے نواسے نے اپنے رخسار میرے رخساروں پر رکھے ہوئے. حسین کے غلام کو بھی مولا وہی شرف بخشتے ہیں جس شرف سے علی اکبر کو نوازا. عزیزو ابو ذر کی غلامی کے بعد حسن حسین کی غلامی بجا لاتے ہوئے اس سرزمین کربلا پر آنے والا میرے مولا کا یہ منفرد غلام واقعا اتنی معرفت ہے، اتنی بلندی ہے، اتنی بصیرت ہے کہ مجھے اور آپ کو، ہم گنہگاروں کو ایک عظیم پیغام دے رہے ہیں. حضرت جون سیاہ فام غلام ہے، ایک مرتبہ امام حسین کی خدمت میں آئے. غلاموں کا تذکرہ کرنا چاہتا ہوں عزیزان گرامی تاکہ ہم اور آپ احساس کر سکے یہ غلامی انسان کو کتنا بلندی عطا کرتی ہے. بس حق کی شمع جلانا شروع کیجئے، اپنے قلب کو منور کرنا شروع کیجئے، آگے بڑھے اور آگے بڑھ کر کہنے لگے آقا مجھے رن میں جانے کی اجازت دیجئے. ایک مرتبہ حسین نے فرمایا اے میرے بھائی، وہ خوشی کے ایام تھے، اب سختی کے لمحات ہے، جا تو نے ہم نے تجھے آزاد کیا. عزیزو یہ ہے غلامی، آگے بڑھ کے کہنے لگا مولا مولا جب خوشی کے ایام ہو تو غلام آقا کے ساتھ رہے اور جب مشکل آ پڑے تو آقا کو چھوڑ دے. دیکھا حسین ابن علی اجازت نہیں دے رہے، ایک مرتبہ اپنے آپ کو اپنے مولا کے قدموں میں گرا دیا، حسین کے پیروں کے بوسے لینا شروع کیے اور دیکھا اس طریقے سے فاطمہ کا لال اجازت نہیں دے گا. اپنی معرفت سے مانگا، فرمایا آقا قبول کرتا ہوں میرے جسم کی رنگت سی ہے، قبول کرتا ہوں میرے وجود سے بو آتی ہے، قبول کرتا ہوں میرا حسب و نسب معروف نہیں. اس وقت تک آپ کے قدموں سے نہیں ہٹوں گا کہ جب تک مجھے اجازت نہ مل جائے رن میں جانے کی، تاکہ میرا حسب و نسب بھی معروف ہو جائے. حسین نے رن میں جانے کی اجازت دی، جون کا جہاد تمام ہوا، جیسے مانگا تھا ایسے حسین نے عطا کر دیا. لاشیں جون پر آئے، دیکھا روح قفس انصری سے پرواز کر گئی ہے، ہاتھ خدا کی بارگاہ میں بلند کیے، فرمایا اللہم بیض وجہ، پروردگار کے چہرے کو سفید کر دے، اللہم طیب ریحا، پروردگار اس کے وجود کو معطر کر دے، پروردگار نیکوکاروں کے ساتھ محشور فرما، پروردگار محمد آل محمد سے اس کے رشتے معرفت کو مستحکم کر دے. عزیزو دعا کرو ایسے بن جائے زمانے کا امام، پردے غیب میں رہتے ہوئے ہاتھ بلند کرے، پروردگار میرے مظلوم جد پر رونے والے، اے پروردگار ان کے چہروں کو سفید کر دے، پروردگار ان کی روحوں کو خوشبو عطا کر دے، محمد و آل محمد سے ان کے رشتے کو مستحکم کر دے. پانچویں امام فرماتے میرا بابا جب بے جان امامت لاشوں کو دفنانے پہنچا، ایک لاشا ایسا ہے جس سے ایسی خوشبو بلند ہو رہی ہے جو کسی لاشے میں نہیں ہے، اصحاب معرفہ کے لاشے موجود ہیں، عزا و اقارب کے لاشے موجود ہیں، لیکن غلام کو وہ مقام ملا، لاشے جان ہے. دعائے حسین قبول ہوئی. الا ولعنت الله علی القوم الظالمین وسيعلم الذین ظلموا ای منقلب ينقلبون. بار الہ ہمارے اس قلیل توسل کو اپنی بارگاہ میں قبول فرما. پروردگار ہمارے گناہ نے کبیرہ اور صغیرہ معاف فرما. پروردگار جو زندگی باقی رہ گئی ہے تیری اطاعت میں بسر کرنے کی توفیق عطا فرما. پروردگار واسطہ محمد و آل محمد کا خصوصیت سے اپنی زندگی میں سے پاکیزہ وقت علوم آل محمد کو حاصل کرنے اس پر عمل کرنے کی توفیق عطا فرما. پروردگار یہ مومنین و مومنات اپنے دلوں میں حاجتیں لیے ہوئے ہیں, ہر وہ حاجت کے جس کا پورا ہونا تیری مصلحت میں ہے جلد از جلد قبول و مقبول فرما. پروردگار واسطہ محمد و آل محمد کا, اے پروردگار جو مریض ہیں خصوصیت سے التماس دعا کے لیے کہا ہے, خصوصیت سے عزیز و ذاکر اہل بیت بڑی خدمت ہے ان کی مولانا حیدر ترابی صاحب کے جو سی سی یو میں ہیں التماس دعا کے لیے, اور بہت سارے ملتمیزین ہیں, کچھ ننی بچیاں ہیں کہ جو آئی سی یو میں ہیں. پروردگار واسطہ محمد و آل محمد کا, جتنے مریض ہیں خصوصیت سے جن کے لیے التماس دعا کو کہا گیا ہے جلد از جلد شفا کاملہ و عاجلہ عطا فرما. پروردگار ہم امراض روحانی میں مبتلا ہیں, پروردگار اس دل میں کبریائی ہے, اس دل میں تکبر ہے, اس دل میں غرور ہے, اس دل میں بہت ساری ایسی نفرتیں اور محبتیں پائی جاتی ہیں جو تجھے پسند نہیں ہے. پروردگار جہالت ہے, واسطہ محمد و آل محمد کا, اس شفا خانہ حسین کا واسطہ, تمام امراض روحانی سے ہمیں نجات عطا فرما. پروردگار جو رزق حلال کے سلسلے میں تیری بارگاہ میں متمنی ہے انہیں پاکیزہ رزق وسعت کے ساتھ عطا فرما. رزق حرام کی لعنت سے صاحبان ایمان کو محفوظ فرما. پروردگار جو اولاد کے سلسلے میں تیری بارگاہ میں تمنا لیے ہوئے انہیں جناب علی اصغر جناب سکینہ کی مانند اولاد عطا فرما. پروردگار واسطہ محمد والے محمد کا, جنہیں یہ عظیم نعمت سے نوازا ہے, پروردگار اس عظیم سرمائے کی بہترین طریقے سے تربیت کرنے کی توفیق عطا فرما. یتیمان آل محمد کی کفالت کرنے والے علماء کرام مراجع اعظام رہبران اعظام کا سایہ ہمارے سروں پر قائم و دائم فرما. ان کی تعلیمات کے مطابق زندگی بسر کرنے کی توفیق عطا فرما. جو تیری بارگاہ کے اسیر ہیں جلد از جلد قید و بند کی صعوبتوں سے نجات عطا فرما. جو تیری بارگاہ میں درجہ شہادت پا رہے ہیں پروردگار ان کے درجات عالی ہیں اور بلند فرما. پروردگار اس دعا کو توجہ سے مانگے. پروردگار اپنے قلم سے, اپنی زبان سے, اپنے مال سے, اپنے مقام سے, اپنے مرتبے سے, اپنی اولاد سے دین مبین اسلام کی خدمت کرتے ہوئے ہم سب کو درجہ شہادت عطا فرما. پروردگار دین مبین اسلام کی خدمت کرتے ہوئے ہم سب کو درجہ شہادت عطا فرما. جو کچھ بھی تو نے دیا ہے دنیا میں سے, جان مال اسباب مقام مرتبہ اولاد عزت سب کچھ راہ حسین میں قربان کرنے کی توفیق عطا فرما. اس سال اور ہر سال تیرے گھر کی, تیرے نبی کے گھر کی, اہل بیت علیہ الصلوۃ والسلام کے مزارات مقدسہ کی, علی الخصوص سرزمین کربلا کی زیارت عطا فرما. واسطہ محمد و آل محمد کا, دنیا میں جہاں کہیں پاک فطرت انسان اہل بیت کے چاہنے والے آباد ہیں ان کی جان مال عزت و آبرو کی حفاظت فرما. عزاداران امام مظلوم, ماتمداران امام مظلوم جہاں کہیں آباد ہیں با معرفت طریقے سے مولا کی عزا بدل آنے کی توفیق عطا فرما. ان کی جان مال عزت و آبرو کی حفاظت فرما. مسلمانوں میں سے دشمن سے برسر پیکار ہیں ان دشمنوں پر فتح و نصرت و کامیابی و کامرانی عطا فرما. اس سلسلے میں جو ہماری ذمہ داری بنتی ہے انفرادی اور اجتماعی اعتبار سے بطریق احسن بدل آنے کی توفیق عطا فرما. مملکت خدا داد پاکستان کو امن کا گہوارہ قرار دے. اے پروردگار اس ظلم میں جو دنگ و فساد کر رہے ہیں, جو ظلم و ستم کر رہے ہیں, اگر قابل ہدایت نہیں ہے جلد از جلد نیست تو نابود فرما. اے پروردگار اس ملک میں جو پاکیزہ افراد ہیں جو حکمرانی کر رہے ہیں, پروردگار ان کی توفیقات میں اضافہ فرما. واسطہ محمد و آل محمد کا, اگر کوئی انسانیت نہیں رکھتا ہے, اگر کوئی رحم نہیں رکھتا ہے, ہماری بدعملی سے بس ہم پر مسلط ہو گیا ہے, پروردگار تجھے اس پاکیزہ ریس کا واسطہ جلد از جلد ہم سب کو نجات عطا فرما. واسطہ محمد و آل محمد کا, قلب مقدس امام زمان کو ہم سے راضی و خوشنود فرما. ہمارا شمار آپ کے اعوان و انصار میں فرما اور آپ کے ظہور میں تعجیل فرما. ربنا تقبل منا انک انت السمیع العلیم برحمتک یا ارحم الراحمین. ایک مرتبہ سورہ مبارک الحمد, تین مرتبہ سورہ اخلاص کی تلاوت فرما دیجئے. حاضرین مجلس کے مرحومین مومنین و مومنات کے لیے, بانیان مجلس کے مرحومین مومنین و مومنات کے لیے, شہداء اسلام نیکوکار ابرار اول اسلام سے آج تک تمام محسنان اسلام کے لیے, الاخص مرحوم شبیر علی اکبر علی بنجوانی, اور دوسری بھی ایک پرچی مجھے دی گئی تھی, ظاہراً فقط نیت میں بھی ہو تو کافی ہے, انشاءاللہ پروردگار مطال جو ہے وہ اس اجر اور ثواب کو ان کو پہنچا دے گا. ایک مرتبہ سورہ الحمد اور تین مرتبہ سورہ اخلاص کی تلاوت فرما دیجیے. مرحوم رضا حسین بھیم جی, مرحومہ زہرا بانو بنت نظر علی اور ان کے تمام رشتہ دار مرحومین کے لیے. بسم اللہ الرحمن الرحیم, الحمد للہ رب العالمین, الرحمن الرحیم, مالک یوم